अच्छा भाई, आगे सबक देखिए भाई, मतन देखिए। फसलुन अल इस्तिस्नाइयु युन्तिजु मिनल मुत्तसिलति वज़ुल मुकद्दमी व रफ़ु ताली व मिनल हकीकियति वज़ु कुल्लिन कमानियतिल जम्अ व रफ़ुहु कमानियतिल खुलुवि व कद युख्तस्सु बिस्मि क़ियासिल खुल्फि व हुवा मा युक़सदु बिही इस्बातुल मतलूबि बि इब्ताली नक़ीज़िही ومرجعه إلى استثنائي واقتراني। गुज़श्ता सबक में क़ियास इस्तिस्नाई का बयान चल रहा था। आपने पढ़ा कि क़ियास इस्तिस्नाई जो है वो दो कज़ियों से मुरक्कब होता है और उन दोनों में से पहला मुकद्दमा जो है वो शर्तिया होता है और दूसरा हमलिया। और फिर जो मुकद्दमा शर्तिया है वो मुत्तसिला भी हो सकता है, मुनफसिला हकीकिया भी हो सकता है, मुनफसिला मानियातुल जमा भी हो सकता है और मुनफसिला मानियातुल खुलूफ भी हो सकता है। तो इस एतबार से ये कियास इस्तिस्नाई जो है ये चार किस्म पर हो गया। याद रखिए, ये जो कियास इस्तिस्नाई होता है इसमें जो दूसरा मुकद्दमा होता है ये कहीं बाहर से नहीं लिया जाता, ये उसी मुकद्दमा शर्तिया जो पहला मुकद्दमा है उसी से लिया जाता है। ये जो दूसरा मुकद्दमा है ये उसी पहले मुकद्दमे से लिया जाता है। पहला मुकद्दमा क्या है? कज़िया शर्तिया है और उसमें एक मुकद्दम होगा और एक ताली। तो ये जो आगे जिसका इस्तिस्ना किया जा रहा है यानी जो मुकद्दमा सानिया है ये इसमें या तो वही मुकद्दम को ले आएंगे या नकीज मुकद्दम को ले आएंगे या इसमें ताली को ले आएंगे या नकीज ताली को ले आएंगे। भाई तो चार सूरतें यहां बन जाती हैं। तो जिसका इस्तिस्ना किया जा रहा है यानी जो कजिया हम लिया है दूसरा कजिया कियास इस्तिस्नाई में ये कहीं बाहर से नहीं लिया जाता, ये बल्कि उसी जो पहला मुकद्दमा है कजिया शर्तिया उसी से लिया जाता है। कभी उसी के मुकद्दम को ले लेते हैं, कभी उसके नकीज मुकद्दम को, कभी ताली को और कभी नकीज ताली को। तो ये चार सूरतें यहां बन जाती हैं भाई। और इसी तरह याद रखना, ये जो नतीजा आता है इस कियास इस्तिस्नाई का वो भी कहीं बाहर से नहीं आता, वो भी उसी पहले मुकद्दमे के अंदर मस्कूर होता है। पहले मालूम हुआ मुकद्दमा सानिया भी पहले मुकद्दमे में मस्कूर है और नतीजा भी पहले मुकद्दमे में मस्कूर है भाई। तो ये कियास इस्तिस्नाई है भाई, कियास इस्तिस्नाई। और मैंने बतलाया कि यह कियास इस्तिस्नाई अगर इसमें मुकद्दमे उला शर्तिया मुत्तसिला हो तो इसको कियास इस्तिस्नाई मुत्तसिल कहते हैं, और अगर पहला मुकद्दमा जो है वो मुनफसिला हो तो फिर इसको कियास इस्तिस्नाई मुनफसिल कहते हैं। और कियास इस्तिस्नाई मुत्तसिल का दूसरा नाम कियास इत्तिसाली भी है। कियास इत्तिसाली नाम से ही पता चल रहा है कि इसमें पहला मुकद्दमा शर्तिया मुत्तसिला है, और जो कियास इस्तिस्नाई मुनफसिल है उसको कियास इन्फिसाली कहते हैं। नाम से ही पता चल रहा है कि इसका पहला मुकद्दमा जो है वो शर्तिया मुनफसिला है भाई। तो कियास इत्तिसाली और इन्फिसाली वो भी इन्हीं का नाम है भाई। और ये भी मैंने आपको बतलाया कि ये कियास इस्तिस्नाई के अंदर पहला मुकद्दमा जो है वो कुबरा कहलाता है, यानी वो जो जुमला शर्तिया है वो कुबरा कहलाता है, और जो दूसरा जुमला है जो कजिया हमलिया है वो सुगरा कहलाता है। तो इस कियास में कुबरा पहले आता है और सुगरा बाद में आता है। और फिर उसके बाद मैंने आपको एक नक्शा बनवाया था भाई, नक्शा नक्शा कियास इस्तिस्नाई मुत्तसिल और मुनफसिल, और इसमें वो 16 जरबें जो बनती थीं, जरा उस नक्शे पर नजर रखें, पहले उसको एक मरतबा देख लें, फिर इंशाल्लाह इबारत आसानी से आप समझ जाएंगे। नक्शे पर नजर है, देखिए मुकद्दमा उला शर्तिया मुत्तसिला हो तो मुकद्दमा सानिया यानी जिसका इस्तिस्ना किया जा रहा है वो या तो ऐन मुकद्दम होगा, या उसके नीचे देखिए या ऐन ताली होगा या नकीज मुकद्दम होगा या नकीज ताली होगा। चार सूरतें बनती हैं भाई। मैंने आपको बतलाया कि कियास इस्तिस्नाई के अंदर जो दूसरा मुकद्दमा है वो उसी पहले मुकद्दमे से लिया जाता है, اور اسی میں سے عین مقدم کو لے لیتے ہیں یا نقیض مقدم کو یا عین تالی کو یا نقیض تالی کو, اور اس صورت میں پھر آگے نتیجہ آتا ہے. نتیجہ بھی یاد رکھیے, پھر انہی میں سے نتیجہ بھی میں نے بتایا قیاس استثنائی کے اندر مقدمہ اولا ہی سے آتا ہے, تو اس میں ایک نتیجہ کبھی عین مقدم آئے گا کبھی نقیض مقدم آئے گا, کبھی عین تالی آئے گا کبھی نقیض تالی آئے گا بھائی. اور کون کون سی ضربیں نتیجہ دیتی ہیں وہ میں نے نقشے میں آپ کو لکھوا دی تھیں. دیکھیے بھائی یہ مقدمہ اولا کیا ہے, شرطیہ متصلہ, اور مقدمہ ثانیہ کیا ہے, عین مقدم یا عین تالی یا نقیض مقدم یا نقیض تالی. تو اس میں صرف دو ضربیں نتیجہ دے رہی ہیں, پہلی ضرب اور چوتھی ضرب, کہ جب استثناء کس کا کیا جائے, یہ مقدمہ ثانیہ کا استثناء کیا جاتا ہے, جب استثناء کس کا کیا جائے, عین مقدم کا, تو نتیجہ کیا آئے گا, عین تالی. اور چوتھی ضرب میں جب استثناء نقیض تالی کا کیا جائے تو نتیجہ کیا آئے گا, نقیض مقدم آئے گا. توجہ ہے. اب ایک بات یاد رکھنا, آگے کتاب میں عبارت جب آئے گی وہاں استثناء کی بات آئے گی, میں نے تو عین مقدم لکھوایا, وہ اس کو ذکر کریں گے وضع مقدم سے. کس کو؟ وضع مقدم. وضع کا معنی ہے رکھنا, رکھنا یعنی استثناء کے اندر کس کو رکھ دو, عین مقدم کو رکھ دو, کیا کر دو, تو وضع اس کو وضع کے لفظ سے وہ تعبیر کریں گے. وضع کا معنی ہے رکھنا, اور نقیض کے لیے وہ رفع کا لفظ لائیں گے, رفع کا معنی ہے اٹھانا. وضع اور رفع ایک دوسرے کی ضد ہیں, وضع کا معنی رکھنا اور رفع کا معنی اٹھانا, رفع عین ہے آخر میں. بات سمجھ میں آ رہی ہے؟ تو یہاں پر دیکھیے ادھر بھائی, پہلا مقدمہ شرطیہ آئے گا اور دوسرا قضیہ حملیہ آئے گا. وہ جو حملیہ ہے اس کے اندر استثناء ہوگا, اور وہ استثناء اسی پہلے مقدمے میں سے یا تو مقدم کو لیا جائے گا یا تالی کو. پھر استثناء کے اندر کبھی عین مقدم رکھتے ہیں کبھی نقیض مقدم, کبھی عین تالی کبھی نقیض تالی, اس کو وہ تعبیر کریں گے وضع مقدم. جب عین مقدم کا استثناء کر رہے ہیں تو اس کو کہیں گے وضع مقدم. توجہ ہے؟ مقدم کو رکھ دیا یعنی عین مقدم کو رکھ دیا, اور جب عین تالی کو رکھیں گے تو کہیں گے وضع تالی. یعنی کیا, کس کا استثناء کیا, عین تالی کا, یعنی اس کو رکھ دیا استثناء کے اندر, اس کو رکھ دیا دوسرا مقدمہ, اس کو بنا دیا اور ان پر لیکن نہ داخل کر دیا. اور کبھی کبھار یہ دوسرے مقدمے کے اندر نقیض مقدم یا نقیض تالی لاتے ہیں, اس کو وہ رفع مقدم اور رفع تالی سے تعبیر کریں گے. کس سے؟ رفع مقدم اور رفع تالی سے تعبیر کریں گے. رفع کا کیا معنی؟ اٹھا دینا. دیکھو مقدم میں اگر ہونا ذکر ہے تو یہاں وہ لے آئیں گے نہ ہونا, توجہ ہے, اور اگر وہاں نہ ہونا ہے تو یہاں کیا لے آئیں گے, ہونا لے آئیں گے. تو ایک ہے چیز کا ہونا اور ایک ہے نہ ہونا. تو مقدمہ اولا میں مقدم اور تالی ہیں, یہ آپ پہلے پڑھ چکے, یہ آپ پہلے پڑھ چکے کہ شرطیہ متصلہ ہو یا منفصلہ, کہ اس کے اندر جو دونوں جز ہوتے ہیں یہ دونوں مثبت بھی ہو سکتے ہیں دونوں منفی بھی ہو سکتے ہیں, پہلا مثبت ہو دوسرا منفی ہو, یا پہلا منفی ہو اور دوسرا مثبت ہو, یعنی اس بات اور نفی کے ساتھ. تو یہ چار صورتیں وہ بن جاتی تھیں, تو مختلف صورتیں بنتی تھیں. تو یہاں پر بھی استثناء کرتے ہیں کبھی عین مقدم کا کبھی عین تالی کا, کبھی نقیض مقدم کا اور کبھی نقیض تالی کا, لیکن اس کو تعبیر کس سے کریں گے, عین مقدم یا عین تالی کا جب استثناء کریں گے تو کہیں گے وضع مقدم یا وضع تالی, یعنی مقدم کو رکھ دیا یا تالی کو رکھ دیا استثناء کے اندر, یعنی اس کا استثناء کر دیا. اور جب ان کی نقیض کو لائیں گے تو نقیض میں کیا ہوگا, مقدم کا اٹھانا ہے اس کی نقیض لانی ہے, تو وہاں رفع مقدم اور رفع تالی کے ساتھ اس کو تعبیر کریں گے. کیونکہ ہونے کو اٹھا لیا تو کیا ہوگا, نہ ہونا, اور نہ ہونے کو اٹھائیں گے تو کیا ہوگا, ہونا ہوگا. تو نقیض کو کس سے تعبیر کریں گے, رفع ان کے ساتھ. تو اگر عین مقدم کا استثناء کریں گے یا عین تالی کا تو اس کو تعبیر کریں گے وضع مقدم اور وضع تالی کے ساتھ, اور جب نقیض مقدم اور نقیض تالی کا استثناء کریں گے تو اس کو تعبیر کریں گے رفع مقدم اور رفع تالی کے ساتھ. مثلا دیکھیے, اب پہلی ضرب ہے وہ نقشے پر دیکھیے, پہلا مقدمہ جو ہے وہ شرطیہ متصلہ ہے پہلی ضرب میں, اور مقدمہ ثانیہ کیا ہے؟ میں نے لکھوایا عین مقدم، یہ کیا ذکر کریں گے؟ وضع مقدم، وضع مقدم. معلوم ہوا وضع مقدم یہاں نتیجہ دے رہا ہے، اور کیا نتیجہ ہے؟ عین تالی، نتیجہ عین تالی ہے. وضع مقدم کا کیا معنی؟ عین مقدم کا استثناء کیا جا رہا ہے، توجہ ہے. اور وضع تالی کا کیا معنی؟ عین تالی کا استثناء کیا جا رہا ہے. اور رفع مقدم کا کیا معنی؟ کہ نقیز مقدم کا استثناء کیا جا رہا ہے. اور رفع تالی کا کیا معنی؟ کہ نقیز تالی کا استثناء کیا جا رہا ہے. اچھا اب دیکھیے بھائی، پہلی ضرب ہم کر رہے تھے، مقدمہ اولا کیا ہے؟ شرطیہ متصلہ. مقدمہ ثانیہ کیا ہے؟ عین مقدم میں نے لکھوایا، لیکن اس کو کس سے تعبیر کریں گے؟ وضع مقدم سے. معلوم ہوا جب پہلا مقدمہ شرطیہ متصلہ ہو تو وضع مقدم نتیجہ دیتا ہے. اور اسی طرح چوتھی ضرب وہاں کیا ہے؟ نقیز تالی. اس کو کس سے تعبیر کرتے ہیں؟ وہ رفع. تو معلوم ہوا جب پہلا مقدمہ قیاس استثنائی کا شرطیہ متصلہ ہو تو وضع مقدم بھی نتیجہ دیتا ہے اور رفع تالی بھی، وضع مقدم بھی اور رفع تالی بھی نتیجہ دیتا ہے، جبکہ وضع تالی اور رفع مقدم نتیجہ نہیں دیتے. نقشے پر نظر ہے کون کون نتیجہ دے رہے ہیں؟ پہلی ضرب میں وضع مقدم اور چوتھی ضرب میں رفع تالی. وضع مقدم اور رفع تالی نتیجہ دے رہے ہیں، اور کون کون سے دو نتیجہ نہیں دے رہے؟ دو اور تین کو دیکھیں، وضع تالی اور رفع مقدم. وضع تالی اور رفع مقدم نتیجہ نہیں دے رہے. اس سے نیچے آئیے، منفصلہ حقیقیہ میں پانچ سے لے کر آٹھ تک، اس میں دیکھیے وضع مقدم بھی نتیجہ دے رہا ہے، وضع تالی بھی. وضع تالی بھی، یعنی وضع، اس کو وہ تعبیر کریں گے وضع کل، ای وضع کل جز، ہر جز کا وضع نتیجہ دیتا ہے، وضع مقدم بھی اور وضع تالی بھی. تو اس کو کس سے تعبیر کریں گے؟ وضع کل، ہاں یعنی کل، وضع کل جز، ہر جز کا وضع. اور ساتویں اور آٹھویں ضرب میں دیکھیے نقیز مقدم اور نقیز طالبی نتیجہ دے رہے ہیں، اس کو کس سے تعبیر کریں گے؟ رفع مقدم اور رفع طالبی نتیجہ دیتے ہیں. نویں اور دسویں ضرب میں آئیے، مقدمہ اولا جو ہے منفصلہ مانعات الجمع ہے، اور نتیجہ کون سی صورت میں ہے؟ عین مقدم یہاں لکھا ہے، آپ اس کو کس سے تعبیر کریں گے؟ ہاں وضع مقدم اور وضع تالی. وضع مقدم اور یہ دو صورتیں ہیں نو اور دس میں، یہ دونوں نتیجہ دے رہی ہیں، اس کو وہ تعبیر کس سے کریں گے؟ وضع کل، ای وضع کل جز، یعنی ہر جز کے عین کا اگر استثناء کریں گے تو نتیجہ دے گا، اور اگر رفع کل یہاں پر ہو تو وہ نتیجہ نہیں دے گا. اگلے میں آئیے بھائی، پندرہ اور سولہ میں دیکھیے مقدمہ اولا جو ہے منفصلہ مانعات الخلو ہے، اور پندرہ نمبر میں نقیز مقدم ہے اور نیچے نقیز تالی ہے. نقیز مقدم کو یہ کس سے تعبیر کریں گے؟ رفع مقدم، اور نقیز تالی کو دیکھا تو پندرہ اور سولہ میں رفع مقدم اور رفع تالی نتیجہ دے رہے ہیں. معلوم ہوا جب پہلا قضیہ جو ہے شرطیہ وہ منفصلہ مانعت الخلو ہو تو رفع کل نتیجہ دے گا، رفع کل جز، ہر جز کا رفع نتیجہ دے گا، لیکن وضع کل جز یہ نتیجہ نہیں دے گا. بات سمجھ میں آ گئی اچھی طرح؟ اور پھر میں نے ایک اور بات بھی آپ کو بتلائی تھی کہ دیکھو مانعات الجمع میں جو دو ضربیں نتیجہ دے رہی ہیں وہ وضع کل جز ہے، وضع ہر جز کی وضع وہ نتیجہ دے رہی ہے، اور مانعات الخلو میں رفع کل جز وہ نتیجہ دے رہی ہے، اور मुनफसिला हकीकिया वो तो दोनों का मजमुआ होता है, वो मानियातुल जमा भी है और मानियातुल खुलू भी है, तो उसमें हर एक की वजा भी नतीजा दे रही है और हर एक की रफा भी नतीजा दे रही है, चारों जरबे नतीजा दे रही हैं। बात अच्छी तरह समझ में आ गई, अब आइए किताब पर। कहते हैं फसलुन अल इस्तिस्नायु युन्तिजु मिनल मुत्तसिलति वज़उल मुकद्दमी व रफ़ुत ताली। नक्शे पर भी नजर रखें भाई, कियास इस्तिस्नाई नतीजा देता है मीनल मुत्तसिलति, किससे? शर्तिया मुत्तसिला से, उसमें नतीजा देता है मुत्तसिला में। कियास इस्तिस्नाई के अंदर कौन कौन नतीजा देते हैं? कहते हैं वज़उल मुकद्दमी व रफ़ुत ताली, वज़ मुकद्दम भी नतीजा देता है और रफ़े ताली भी। आप भी देख लीजिए नक्शे पर, पहले ज़र्ब में क्या है? शर्तिया मुत्तसिला के साथ वज़ मुकद्दम हो तो नतीजा आया, और चौथी ज़र्ब में रफ़ ताली है तो नतीजा आ रहा है, बाकी दो ज़र्बों का नतीजा नहीं है। बात समझ में आ रही है, इबारत अच्छी तरह हल हो रही है। तो कहते हैं फसलुन अल इस्तिस्नायु युन्तिजु मिनल मुत्तसिलति वज़ुल मुकद्दमि व रफ़ुत ताली। कियास इस्तिस्नाई में मुत्तसिला के अंदर नतीजा देता है वज़ुल मुकद्दमि, मुकद्दम का इस्तिस्ना, व रफ़ुत ताली और नकीज़े ताली का इस्तिस्ना। व मिनल हकीकियति वज़ु कुल्लिन, और मुनफसिला हकीकिया से, आगे हकीकिया कह दिया, मुनफसिला कहने की जरूरत नहीं क्योंकि हकीकिया किसकी किस्म है? मुनफसिला की किस्म है, ये पहले बयान कर चुके हैं। कहते हैं वह मिनल हकीकियती, और हकीकिया में जो है नतीजा देता है वज़ु कुल्लिन, वज़ु कुल्लिन क्या माना? हर एक की ऐन का इस्तिस्ना। वज़ु कुल्लिन कहा, मैंने आपको पहले बतलाया था कि कुल्लु और बाजू हमेशा मुजाफिले चाहते हैं। कुल का माना सारा, भाई किसका सारा? कुल्लु तलबा या कुल्लु कुतुबिन या कुल्लुल अकलाम, क्या चीज, किस चीज का कुल जिक्र कर रहे हैं? तो आगे मुजाफिले चाहिए। इसी तरह बाज भी, तो कभी मुजाफिले को हजफ कर लेते हैं और उसके इवज में कुल्लु और बाजू पर तनवीन ले आते हैं। तो जब भी कुल्लू और बाजू पर आपको तनवीन नजर आए, समझ जाएं ये इवज है मुजाफुन इले से। तो यहां क्या आया? वमिनल हकीकियति वज़ु कुल्लिन ऐ कुल्लि वाहिदिन, कुल्ले या कुल्लि वाहिदिन कह दें या कुल्लि जुज़इन कह दें, एक ही बात है। वमिनल हकीकियति वज़ु कुल्लिन, और हकीकिया में से नतीजा देता है वज़ु कुल्लिन, हर एक का इस्तिस्ना, हर एक की ऐन का इस्तिस्ना, यानी ऐन मुकद्दम का इस्तिस्ना करें तब भी ये नतीजा देगा हकीकिया, और ऐन ताली का इस्तिस्ना करें तब भी ये नतीजा देगा। कमानियातिल जमाई, जैसे किसके अंदर था? मानियातुल जमा के अंदर यही दो नतीजा दे रहे थे जब आप ऐन मुकद्दम या ऐन ताली का इस्तिस्ना करते थे। व रफ़ु, इसी तरह हकीकिया के अंदर रफ़ु कुल्लिन, ये हाजमीर किसको राजे? कुल को। रफ़ु कुल्लिन, हर एक का रफा भी नतीजा देगा। कमानियातिल खुलूवी, जैसे किसके अंदर था? मानियातुल खुलू के अंदर जैसे रफ़ु कुल्लिन नतीजा देता था। इधर देखिए, मानियातुल जमा के अंदर वज़ु कुल्लिन नतीजा देता है, कौन? वज़ु कुल्लि जुज़इन, या मुख्तसर कह लें वज़ु कुल्लिन। अगर पहला मुकदमा क्या हो? मानियातुल जमा, तो फिर नतीजा किस सूरत में आएगा? वज़ुल कुल की सूरत में, और अगर मानियातुल खुलू हो तो रफ़ुल कुल की सूरत में नतीजा आएगा। तवज्जो है? और अगर हकीकिया हो तो फिर दोनों सूरतों में आएगा, वज़ुल कुल की सूरत में भी आएगा और रफ़ुल कुल की सूरत में भी आएगा, यही बयान कर रहे हैं। कहते हैं वमिनल हकीकियति वज़ु कुल्लिन कमानियातिल जमई व रफ़ुहु कमानियातिल खुलूवी, और हकीकिया में से हर एक का वज़ा वो भी नतीजा देगा जैसे कि मानियातुल जमा में है, और इसी तरह हर एक का रफा यानी नकीस, हर एक की नकीस का रफा भी नतीजा देगा। कमानियातिल खुलूवी, जैसे कि मानियातुल खुलू में है। यहां तक बात समझ में आ गई? अब आइए शरा पर भाई। قوله الاستثنائي ماتن کا قول الاستثنائی القياس الاستثنائي هو الذي يكون النتيجة فيه بمادته وهيئته قياس استثنائي وہ ہے جس کے اندر نتیجہ مذکور ہوتا ہے اپنے مادے اور اپنی صورت کے ساتھ وهذا يتركب من مقدمة شرطية ومقدمة حملية اور یہ مرکب ہوتا ہے ایک مقدمہ شرطیہ سے اور ایک مقدمہ حملیہ سے يستثنى فيها عين احد جزء اي شرطيه او نقيزه اور اس کے اندر استثنا کیا جاتا ہے عين احد جزء اي شرطيه اصل میں تھا جزء عين شرطيه نون اضافت سے گر گیا يستثنى فيها عين احد جزء اي شرطيه ادھر دیکھیے قياس استثنائی میں مقدمہ ثانیہ میں استثنا کیا جاتا ہے کس کا استثنا کرتے ہیں کبھی عین مقدم یا عین تالی کا استثنا کرتے ہیں کبھی نقیز مقدم یا نقیز تالی کا استثنا کرتے ہیں وہی ذکر کر رہے ہیں کہتے ہیں یستثنا فیہ عین احد جزء ای شرطیتی او نقیزہ اس کے اندر استثنا کیا جاتا ہے شرطیہ کے دو جزوں میں سے کسی کی عین کا او نقیزہ یا اس کی نقیز کا لینتیجہ عین الآخر او نقیزہ تاکہ نتیجہ دے عین آخر یا نقیز آخر دوسرے کی عین نتیجہ دے یا دوسرے کی نقیز نتیجہ دے دیکھیے بھائی میں آپ سے کہتا ہوں اگر سورج نکلا ہوا ہے تو دن ہے لیکن اس وقت دن ہے نتیجہ کیا آیا معلوم ہے سورج نکلا ہوا توجہ ہے ایک کا استثناء کریں گے تو نتیجے میں عین دوسرا آئے گا یا دوسرے کی نقیز آ جائے گی بھائی ہاں یوں کہیں جب ایک کا آپ استثناء کریں گے چاہے اس کی عین کا استثناء کریں یا اس کی نقیز کا تو نتیجے میں دوسرا عین آئے گا یا دوسرے کی نقیز آئے گی بھائی یہ معنی ہے لینتیجہ عین الآخر او نقیزہ تاکہ وہ دوسرے کی عین یا اس کی نقیز نتیجے میں دے فالاحتمالات المتصورۃ فی انتاج کل استثنائی اربعۃ بس وہ احتمالات جن کے نتیجہ دینے کا تصور کیا جا سکتا ہے ہر استثنائی قیاس کے اندر اربعۃن وہ چار ہیں بھائی چار صورتیں بنتی ہیں جب استثنا کرنا ہے عین مقدم یا عین تالیکا یا نقیز مقدم یا نقیز تالیکا تو چار ہی صورتیں بنیں گی تو کہتے ہیں فل احتمالات المتصورت فی انتاج کل استثنائی اربعۃن پس وہ احتمالات جن کا تصور کیا جاتا ہے نتیجہ دینے میں ہر استثنائی کے اندر اربعۃن وہ چار ہیں اب ترجمہ سمجھ میں آیا پس وہ احتمالات کے جن کا تصور کیا جا سکتا ہے نتیجہ دینے میں ہر استثنائی قیاس کے اندر اربعۃن وہ چار ہیں وضع کل ورفع کل وضع کل ای وضع کل واحد یا وضع کل جزء ہر جزء کی وضع ورفع کل اور ہر جزء کی رفع وضع کل میں کون کون آ گئے عین مقدم اور عین تالی کا استثناء اور رفع کل میں کون کون آ گئے نقیز مقدم اور نقیز تالی کا استثناء تو کہتے ہیں وضع کل ورفع کل یہ چار احتمال آ گئے بھائی لیکن نل منتج فی کل قسم منہا شیء لیکن وہ جو نتیجہ دینے والا ہے ہر قسم کے اندر وہ کچھ ہیں بھائی وہ لیکن نل منتج فی کل قسم منہا شیء لیکن وہ جو نتیجہ دینے والے ہیں ہر قسم کے اندر منہا ان میں سے شیء کچھ ہیں یعنی تمام کے تمام ہر جگہ نتیجہ نہیں دیتے بھائی و تفصیلہ ما افادہ المصنف رحمہ اللہ اور تفصیل اس کی وہ جس کا فائدہ دیا مصنف نے یعنی جس کو اوپر مصنف نے بیان کیا وہ یہ ہے کہ من ان شرطیت ان کانت متصلتا کہ اگر شرطیہ وہ متصلہ ہوا اب چار صورتیں ادھر دیکھیے چار صورتیں ذکر کریں گے کہ شرطیہ یا متصلہ ہوگا یا منفصلہ اور منفصلہ ہوا تو پھر یا وہ حقیقیہ ہوگا یا مانعت الجمع یا مانعت الخلف اور ساروں کو بیان کریں گے اور ہر ایک کے اندر کون کون سی صورت جو ہے نتیجہ دے گی وضع مقدم نتیجہ دے گا یا وضع تالی نتیجہ دے گا رفع مقدم نتیجہ دے گا یا رفع تالی نتیجہ دے گا ہر ایک میں بیان کریں گے کہتے ہیں وَتَفْصِيلُهُ مَا أَفَادَهُ الْمُصَنِّفُ رَحِمَهُ اللَّهُ اور تفصیل اس کی जिसका फायदा दिया मुसन्निफ ने वो ये है कि अन्ना शर्तियत इनकानत मुत्तसिलतन, के शर्तिया यानी पहला मुकदमा अगर वो मुत्तसिला हुआ तो युनती जो मिनहा इहतमालानी, तो इसमें से दो इहतमाल नतीजा देते हैं। वज़उल मुकदमी युनती जो वज़अ ताली, वज़अ मुकदम वो नतीजा देता है वज़अ ताली का, वज़अ मुकदम नतीजा देता है किसका, वज़अ ताली का नतीजा देता है। भाई इधर देखिए, अगर सूरज निकलेगा, अगर सूरज निकलेगा तो दिन होगा। अब आप वज़ह मुकद्दम ले आइए, लेकिन सूरज तो निकला हुआ है, नतीजा क्या आया, तो दिन भी मौजूद है। तो देखा वज़ह मुकद्दम ने क्या नतीजा दिया, वज़ह ताली, वज़ह ताली, वज़ह मुकद्दम ने क्या नतीजा दिया, वज़ह ताली ने, इसलिए क्योंकि मुकद्दम के साथ ताली लाजिम है। आपने कहा अगर सूरज निकला होगा तो दिन निकले, तो दिन मौजूद होगा, तो मालूम हुआ सूरज के निकलने के साथ दिन का होना लाजिम है। तो सूरज जब भी मौजूद होगा दिन जरूर होगा। तो जब आपने लाकिन्ना के जरिए इस्तिस्ना किसका किया, मुकद्दम के, मुकद्दम का ऐन यानी वज़ह मुकद्दम किया कि सूरज निकला हुआ है तो दिन का निकलना इसके साथ लाजिम है। तो जब मलजूम मौजूद होगा तो लाजिम भी मौजूद होगा। भाई तो कहते हैं वज़उल मुकद्दमी युन्तिजु वज़अ ताली, वज़अ मुकद्दम वो नतीजा देता है वज़अ ताली का, लिस्तिल्ज़ामी तहक्कुक़िल मलज़ूमी तहक्कुक़ल लाज़िमी, इसलिए क्योंकि लाजिम है तहक्कुक़े मलज़ूम के साथ तहक्कुक़े लाज़िम। तर्जमा देखिए भाई, लिस्तिल्ज़ामी तहक्कुक़िल मलज़ूमी तहक्कुक़ल लाज़िमी, इस वजह से कि लाजिम है मलज़ूम के पाए जाने के साथ, तहक्कुक़ल लाज़िमी लाजिम का पाया जाना। जब मलज़ूम होगा तो लाजिम जरूर होगा, सूरज के निकलने के साथ दिन का होना लाजिम है। तो जब आपने कहा लाकिन्ना शम्स तालिअतुन, सूरज तुलू है, तो नतीजा क्या आया मालूम हुआ, दिन भी मौजूद है, क्योंकि मलजूम के होते हुए लाजिम जरूर पाया जाता है। लाजिम को लाजिम कहते ही इसलिए हैं क्योंकि यह मलजूम से जुदा नहीं हो सकता। तो मलजूम जब सूरज मौजूद है तो दिन भी मौजूद है, यह माना है। लिस्तिल्जामी तहक्कुक़िल मलज़ूमी तहक्कुक़ल लाज़िमी, इसलिए क्योंकि लाजिम है तहक्कुक़े मलज़ूम के साथ तहक्कुक़े लाज़िम, लाज़िम का पाया जाना। वरफ़ुत ताली युन्ती जो रफ़ अल मुकद्दमी, यह चौथी ज़र्ब आ गई। भाई नक्शे पर भी नजर रखें और किताब पर भी, कहते हैं वरफ़ुत ताली युन्ती जो रफ़ अल मुकद्दमी, और रफ़े ताली जो है यानी नकीज़े ताली का इस्तिस्ना करें, तो युन्ती जो रफ़ अल मुकद्दमी तो वो नकीज है मुकद्दम देगा नतीजे में। इधर देखिए, अगर सूरज निकला होगा तो दिन जरूर होगा, लेकिन दिन तो मौजूद नहीं, नतीजा क्या आया, सूरज भी तुलुआ नहीं, मौजूद नहीं है भाई, क्योंकि दिन ये सूरज के साथ लाजिम है। तो जब दिन नहीं है मालूम है सूरज भी नहीं है भाई, ये माना है। वरफ़ ताली युन्ती जो रफ़ अल मुकद्दमी, और ताली का रफा ये नतीजा देता है रफ़ मुकद्दम, लिस्तिल्ज़ाम इंतिफा अल लाज़िम इंतिफा अल मलज़ूमी, इसलिए क्योंकि लाजिम है इंतिफा लाजिम के साथ इंतिफा अल मलज़ूम, मलज़ूम का इंतिफा, क्योंकि लाजिम है लाजिम की नफी के साथ मलज़ूम की नफी। माना समझ में आ रहा है, जब लाजिम नहीं है दिन नहीं है तो मलजूम मालूम है सूरज भी तुलू नहीं है। वह अम्मा वज़ु ताली फलायुन तिजु वज़ अल मुकद्दमी, जी दो ज़र्बे नतीजा नहीं देती भाई, जब मुकद्दमा उला क्या हो, शर्तिया मुत्तसिला। नक्शे पर नजर है कौन सी दो सूरतें, वज़ु ताली और रफ़ मुकद्दम, ये दो नतीजा नहीं देती। देखिए भाई कहते हैं अम्मा वज़ु ताली फला युन्तिजु वज़ अल मुकद्दमी वला रफ़ अल मुकद्दमी युन्तिजु रफ़ अल ताली, और वज़ु ताली वो नतीजा नहीं देती वज़ु मुकद्दम का, और न रफ़ मुकद्दम वो नतीजा देता है रफ़ ताली का। लिजवाज़ कौन लाज़िमी अअम, इसलिए क्योंकि मुमकिन है कि लाजिम अअम हो, लिजवाज़ क्योंकि जायज है, या यूं कह लें मुमकिन है, लिजवाज़ कौन लाज़िमी आम, इसलिए क्योंकि जायज है कि वह लाजिम ज्यादा आम हो। फला यल्ज़म मिन तहक्कुक़िही तहक्कुक़ुल मलज़ूमी, तो उसके तहकुक से मलजूम का तहकुक लाजिम नहीं आता, वला मिन इंतफाई मलजूम ही इंतफा उल लाजिमी, और न उसके मलजूम के इंतफा से लाजिम का इंतफा लाजिम आता है। भाई दो जरबें नतीजा नहीं देती, कौन सी? वज़ए ताली और रफ़ मुकद्दम, ये दो नतीजा नहीं देती। भाई क्यों नहीं नतीजा देती? जब वज़ए मुकद्दम था, तवज्जो है पहली ज़र्ब में, जब वज़ए मुकद्दम था तो वज़ए ताली नतीजा आया था जी। तो जब वज़ए ताली जो है वो मुकद्दमा सानिया हो तो नतीजा क्या आना चाहिए? वज़ए मुकद्दम आना चाहिए भाई। और इसी तरह जब रफ़ ताली था चौथी ज़र्ब में तो रफ़ मुकद्दम नतीजा आया था, तो रफ़ मुकद्दम की सूरत में नतीजा क्या आना चाहिए? रफ़ ताली आना चाहिए भाई। तवज्जो है, तो आपको ये बतला रहे हैं कि नहीं, ऐसा नहीं है, इसलिए क्योंकि हो सकता है ताली आम हो, जो बाद में आ रहा है वो क्या हो? आम हो। मसलन मसलन ये मस्जिद है, और इस मस्जिद में जब सूरज निकला हो तब भी रोशनी होती है, और रात के वक्त सूरज बेशक ना निकला हो लेकिन आप लाइटें वगैरह जलाएं तब भी इसके अंदर रोशनी होती है जी। तो मसलन मैं कहता हूं जब भी सूरज निकलेगा तो यह मस्जिद रोशन होगी, तो सूरज के निकलने के साथ मस्जिद में रोशनी होना लाजिम, सूरज हुआ मलजूम और मस्जिद में रोशनी लाजिम है। तवज्जो है, तो अब जब मैं कहूंगा कि मस्जिद में रोशनी नहीं है, इसे मालूम हुआ सूरज नहीं निकला हुआ, क्योंकि सूरज के निकलने के साथ मस्जिद में रोशनी लाजिम थी। तवज्जो है, तो सूरज निकलेगा तो मस्जिद में रोशनी होगी, सूरज का निकलना यह है मुकद्दम, मस्जिद में रोशनी होना यह है ताली, लेकिन यह ताली आम है, यह सिर्फ सूरज निकलने से ही इस मस्जिद में रोशनी नहीं होती बल्कि रात के वक्त बल्ब वगैरह जलाने से भी इसमें रोशनी हो जाती है, तो ताली आम है, यानी मस्जिद का रोशन होना आम है, वो सिर्फ सूरज के साथ ही नहीं है, उसके अलावा भी इसमें रोशनी होती है। जब इसके अलावा होती है तो अब अगर मैं ये कहूं कि सूरज नहीं निकला हुआ, मैं मलजूम की नफी कर रहा हूं, तो क्या उसके साथ ये लाजिम की भी नफी होगी? क्या मस्जिद में रोशनी भी नहीं होगी जी? सूरज न निकला हो तो क्या मस्जिद में रोशनी नहीं न होना जरूरी है?
नहीं,
बल्कि रोशनी हो सकती है। तो देखा, रफ़े मुकद्दम से देखो, रफ़े ताली यहां लाजिम नहीं आता, रफ़े मुकद्दम कर दो सूरज नहीं है तो मस्जिद में रोशनी नहीं है, ये जरूरी नहीं है भाई, तो रफ़े मुकद्दम के साथ रफ़े ताली नहीं। तवज्जो सबक की तरफ मेरा ख्याल, मुकद्दमा क्या है? अगर सूरज निकला है तो मस्जिद में रोशनी है, सूरज के निकलने का जिक्र और मस्जिद में रोशनी होने का जिक्र, तवज्जो है, और नकीज क्या होगी? सूरज का न निकलना और मस्जिद में रोशनी न होना। तो अच्छा, तो सूरज के निकलना इसके साथ लाजिम है, मस्जिद में रोशनी होना, तो सूरज का निकलना हुआ मुकद्दम और मस्जिद में रोशनी हुआ ताली, तो मुकद्दम जब होगा ताली जरूर होगा, और ताली जब ना हो तो मालूम हो मुकद्दम भी नहीं है, मस्जिद में रोशनी नहीं है मालूम हो सूरज भी नहीं निकला हुआ। बात समझ में आ गई? तो ये दो जरबे नतीजा दे रही हैं, मुकद्दम का इस बात करोगे तो ताली का भी क्या हो जाएगा? इस बात, देखा, वज़ए मुकद्दम के साथ वज़ए ताली आ जाएगा, और ताली की नफी करोगे तो मुकद्दम की भी नफी आ जाएगी, रफ़े ताली करोगे तो रफ़े मुकद्दम हो जाएगा। लेकिन बाकी दो सूरतें क्या रह गई? वज़ए ताली और रफ़े मुकद्दम। दूसरी और तीसरी ज़र्ब पे जरा नजर रखें, वज़ए ताली और रफ़े मुकद्दम। अब वज़ए ताली जरा हम कर लेते हैं, वज़ए ताली जब सूरज निकलता है तो इस मस्जिद में रोशनी होती है, लेकिन इस मस्जिद में रोशनी है, अब मुझे बताइए क्या सूरज का निकलना लाजिम है?
नहीं
हो सकता है, आपने लाइटें जलाई हो रात का वक्त हो, तो वज़ए ताली के साथ देखो वज़ए मुकद्दम नतीजा नहीं आता। तवज्जो है, पहली ज़र्ब पे नजर रखें, उसमें क्या था? वज़ए मुकद्दम से क्या नतीजा आया था? वज़ए ताली। लेकिन वज़ए ताली अब हम यहां करें तो उससे वज़ए मुकद्दम नतीजा ये जरूरी नहीं। आप कहें अगर सूरज निकलेगा तो मस्जिद में रोशनी होगी, लेकिन मस्जिद में रोशनी है, तो जब मस्जिद में रोशनी है तो क्या सूरज का निकलना लाजिम है?
नहीं,
तो लिहाजा इसे यह नतीजा आप नहीं निकाल सकते कि मालूम हुआ सूरज निकला हुआ है। क्यों? क्योंकि हो सकता है रात का वक्त हो और आपने लाइटें जलाई हों। तो वज़ह ताली से वज़ह मुकद्दम नतीजा नहीं, वज़ह मुकद्दम से तो वज़ह ताली नतीजा आया था। सूरज है तो रोशनी जरूर है, लेकिन मस्जिद में रोशनी हो तो सूरज हो यह जरूरी नहीं। तो वज़ह ताली से वज़ह मुकद्दम नतीजा जरूरी नहीं है, लिहाजा वज़ह ताली नतीजा नहीं देगा। वज़ह ताली नतीजा इसी तरह रफ़ मुकद्दम भी नतीजा नहीं देगा। रफ़ मुकद्दम क्या, मुकद्दम क्या है? अगर सूरज है तो मस्जिद में रोशनी है, तो मुकद्दम क्या है? सूरज है, सूरज है, यह क्या है? मुकद्दम। इसका जरा रफा कर दो, सूरज नहीं है। अच्छा पूरा 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 कयास सुनो, अगर सूरज निकला होगा तो मस्जिद में रोशनी होगी, लेकिन सूरज नहीं निकला हुआ, देखा रफ़े मुकद्दम कर दिया। तो क्या जब सूरज नहीं निकला तो इस मस्जिद में रोशनी नहीं होगी? इम्कान है या नहीं फिर भी रोशनी होने का? तो देखा रफ़े मुकद्दम के साथ रफ़े ताली लाजिम नहीं है। भाई अब बात समझ में आ गई, देखिए भाई किताब पर कहते हैं वअम्मा वज़ु ताली फलायुंती जो वज़ अल मुकद्दमी, बाकी वज़ ताली जो है वो वज़ मुकद्दम नतीजा नहीं देती। वला रफ़ उल मुकद्दमी युंती जो रफ़ ताली, और इसी तरह रफ़ मुकद्दम वो रफ़ ताली नतीजा नहीं देती। लिजवाज़ कौन लाजिमी अम्मा, इसलिए क्योंकि जायज है कि लाजिम ज्यादा आम हो। लाजिम एक है सूरज का निकलना और एक उसके साथ लाजिम है मस्जिद में रोशनी, और ये रोशनी मस्जिद में ये आम है, सिर्फ सूरज के साथ ही नहीं होती, उसके बगैर भी हो जाती है, तो ये आम है। ये माना है लिजवाज कौन लाजिमी आम्मा, इसलिए क्योंकि मुमकिन है कि लाजिम ज्यादा आम हो। फला यलज़मु मिन तहक्कुकिही तहक्कुकुल मलज़ूमी, लिहाजा लाजिम के तहक्कुक के साथ लाजिम नहीं है मलज़ूम का भी तहक्कुक, यानी मस्जिद में रोशनी होने के साथ लाजिम नहीं है कि सूरज का भी तहक्कुक हो, सूरज भी निकला हुआ हो। वला मिन इंतफा मलजूमी इंतफा उल्लाजिमी, और इसी तरह लाजिम नहीं है मलजूम के इंतफास के साथ लाजिम का इंतफा। भाई देखिए ना, अगर सूरज ना निकला हो, सूरज का निकलना था मलजूम और मस्जिद में रोशनी था लाजिम, तो अगर मलजूम ना हो सूरज ना निकला हो तो क्या इससे लाजिम मस्जिद में रोशनी की भी नफी हो जाएगी? नहीं, मस्जिद में हो सकता है फिर भी क्या हो, रोशनी हो। यह मानना है वला मिन इंतफा मलजूम इंतफा उल्लाजिमी, और न लाजिम है मलजूम के इंतफा के साथ लाजिम का इंतफा। वकद आलिम तमिन हादा अन्नल मुरादा बिल मुत्तसिलतिफी हादल बाबिल लुजूमियतु, और तहकीक आपने जान लिया इस बयान से, ये जो हमने तकरीर की कि मुत्तसिला से मुराद जो है इस बाब के अंदर यानी कियास इस्तिस्नाई के बाब में अल्लुजूमियत, सिर्फ कौन सा मुत्तसिला मुराद है? लुजूमिया मुराद है, जिसमें मुकद्दम और ताली में लुजूम का इलाका होता है, वो सिर्फ मुराद है बाकी मुराद नहीं। वालम ऐजन, और ये बात भी आप जान लें कि अन्नल मुराद बिल मुनफसिलति हा हुनल इनादियतु, कि मुनफसिला से यहां मुराद इनादिया है। मालूम हुआ मुत्तसिला इत्तिफाकिया भी निकल गया और मुनफसिला इत्तिफाकिया भी निकल गया उसमें। भाई आपने पढ़ा था मुत्तसिला की दो किस्में हैं, या इत्तिफाकिया होगा या लुजूमिया, यहां कौन सा मुराद? लुजूमिया है, तो मुत्तसिला इत्तिफाकिया निकल गया। इसी तरह मुनफसिला जो है वो या हकीकिया होता है या मानियातुल जमा या मानियातुल खुलूफ, इनमें से हर एक फिर या इत्तिफाकिया होता है या इनादिया, तो यहां सिर्फ इनादिया मुराद हैं, इत्तिफाकिया सब निकल गए। तो कहते हैं वालम ऐजन अन्नल मुराद बिल मुनफसिलति हाहुनल इनादियतु, और ये भी जान लो कि यहां पर मुनफसिला से इनादिया मुराद है। वह इन कानत शर्तियतन मुनफसिलतन, और अगर वह जो मुकदमे उला जो शर्तिया है वह शर्तिया मुनफसिला है। भाई वो जो शर्तिया है वह क्या है? शर्तिया मुनफसिला है। फमानियातुल जमाई, तो मानियातुल जमा जो है उसमें से तुन तीजु, जी जरा नक्शे पर आइए, मानियातुल जमा कौन सी दो सूरतों में नतीजा दे रहा है? वज़ मुकद्दम वो भी नतीजा दे रहा है, और वज़ तालिबी, मालूम है वज़ कुल जुज इन नतीजा दे रहा है, यूं कहें वज़ कुल नतीजा दे रहा है, लेकिन रफ़ उल कुल नतीजा नहीं दे रहा। तो कहते हैं फमानियातुल जमा तुंतिजु मिन वज़ई कुल्ले जुज इन, तो मानियातुल जमा जो है वो नतीजा देता है हर जुज के वजह से, यानी हर जुज की ऐन का इस्तेसना करने से क्या नतीजा देता है, रफअल आखरी, दूसरे के रफा का, दूसरे के रफा का। वो नक्शे पर आइए, नौवीं जर्ब में देखिए भाई, मुकदमा सानिया क्या है, वज़ मुकदम, तो नतीजा क्या आया, रफ़ ताली आया, देखा रफ़ ताली। और दसवीं जर्ब में आइए, दूसरा मुकदमा क्या है, वज़ ताली है, तो नतीजा क्या आया, रफ़ मुकदम आया। देखा यह माना है कि मिन वज़ कुल जुज इन रफ़ अल आखरी, हर जुज के वज़ जो है वो नतीजा देता है रफ़ अल आखरी, दूसरे के रफा का। लिम्तिनाई इज्तिमाईहिमा, इसलिए क्योंकि दोनों का जमा होना मुमतनिया है, दोनों का जमा होना
मुमतनिया।
भाई देखिए ना, मैं कहता हूं इधर देखिए, मानियातुल जमा, मानियातुल जमा, ये चीज या तो दरख्त है या पत्थर है, हाज़ा शय्उ इम्मा हजरुन औ शजरुन, ये चीज या तो हजर है या शजर है। तो अब अगर मैं कहूं ये चीज हजर है तो क्या पता चला, शजर नहीं है। और अगर मैं कहूं ये शजर है तो क्या पता चला, ये हजर नहीं है। तो वज़ मुकद्दम हो तो नतीजा क्या आएगा, नकीज ताली, रफ़ ताली। अगर वज़ मुकद्दम हो तो नतीजा क्या आएगा, रफ़ ताली। और अगर वज़ ताली हो तो नतीजा क्या आएगा, रफ़ मुकद्दम आएगा, रफ़ मुकद्दम नतीजा आएगा। लेकिन लेकिन रफ़ मुकद्दम या रफ़ ताली वो नतीजा नहीं देते, क्योंकि दोनों का मानियातुल जमा की बात चल रही है, दोनों का जमा होना मुमतने है, दोनों का उठना मुमतने नहीं। मैं कहता हूं यह चीज या तो दरख्त है या पत्थर है, तो हो सकता है ना वो दरख्त हो ना वो पत्थर हो, कोई तीसरी चीज हो, कोई हैवान है, कोई किताब है, कोई कलम है। तो लिहाजा मैं आपसे कहता हूं यह चीज या तो दरख्त है या पत्थर है, लेकिन यह दरख्त नहीं है, लेकिन यह तो क्या इससे यह साबित हुआ कि यह पत्थर है? भाई दो चीजों का जमा मना है, उठना मना नहीं। यह चीज या तो दरख्त है या पत्थर है, हो सकता है ना दरख्त हो और ना पत्थर हो। हां जब मैं कहूं यह चीज या दरख्त है या पत्थर है, लेकिन यह तो दरख्त है, मालूम हुआ पत्थर नहीं है। या मैं कहता हूं यह पत्थर है, क्या पता चला यह दरख्त नहीं है। लेकिन अगर मैं ये कहूं लेकिन यह दरख्त नहीं है, तो क्या इसे पत्थर होना साबित हुआ? नहीं, क्योंकि हो सकता है पत्थर के अलावा कोई और चीज भी तो हो सकती है। तो दोनों का जमा होना मना है, उठना तो मना नहीं, तो एक के उठने से दूसरा आ जाए यह तो जरूरी नहीं। दरख्त नहीं है तो इसका क्या माना, पत्थर हो? नहीं नहीं, पत्थर कैसे हो सकता है, बताया तो दोनों का जमा होना तेरा मना है, उठना मना। जब मैंने कहा यह दरख्त नहीं है, हो सकता है पत्थर भी ना हो, दोनों ही रफा हो जाए और कोई तीसरी चीज हो। फिर सुनो, फिर सुनो, इधर देखिए, मैं कहता हूं यह चीज या तो दरख्त है या पत्थर है। देखो दोनों चीजों में से एक हो सकती है, दोनों नहीं हो सकती। अगर दरख्त है तो पत्थर नहीं, और अगर पत्थर है तो दरख्त नहीं, तो सिर्फ इज्तिमा मना है, उठना मना नहीं। हो सकता है ये दोनों ही ना हो। मैं बकरी की तरफ इशारा करके कहूं यह दरख्त है या पत्थर है, लेकिन यह दरख्त नहीं है, यह दरख्त है या पत्थर है लेकिन यह दरख्त नहीं है, तो क्या इससे यह साबित हुआ कि यह पत्थर है? दोनों का जमा होना मना था, उठना तो मना नहीं। तो लिहाजा जब मैंने कहा कि यह चीज दरख्त है या पत्थर है, और फिर मैंने कहा यह चीज दरख्त है, जब दरख्त है मालूम हुआ पत्थर नहीं है, क्योंकि दोनों जमा नहीं हो सकते। या मैं कहता हूं यह पत्थर है, मालूम हुआ दरख्त नहीं है, क्योंकि दोनों जमा नहीं हो सकते। लेकिन अगर मैं यह कहूं लेकिन यह चीज दरख्त नहीं है, जब दरख्त नहीं है तो फिर क्या लाजिम है पत्थर ही हो, या पत्थर के अलावा भी कुछ हो सकता है? अलावा भी हो सकता है। देखा, तो रफ़ मुकद्दम से वज़ ताली लाजिम नहीं आता, या रफ़ ताली से वज़ मुकद्दम लाजिम नहीं आता, हो सकता है कोई तीसरी चीज हो। यह माना है वला युन्तिजु रफ़ कुल्लिन वज़ अल आखरी, और दोनों में से हर जुज का रफा जो है वो दूसरे के वज़ा का नतीजा नहीं देता। لعدم امتناع الخلو عنهما, اس لیے کیونکہ دونوں سے خالی ہونا ممتنع نہیں ہے. کیونکہ دونوں سے خالی ہونا, دونوں کا تو اجتماع منع ہے, دونوں سے خالی ہونا تو منع نہیں ہے. عبارت سمجھ میں آئی؟ پھر ذرا عبارت دیکھ لیں بھائی. وہ ان کانت شرطیتن منفصلتن, اور اگر وہ شرطیہ جو مقدمہ اولا ہے وہ شرطیہ منفصلہ ہو, فمانعت الجمع تنتج, مانعت الجمع جو ہے وہ نتیجہ دیتا ہے, من وضع کل جز, ان ہر جز کی وضع سے وہ نتیجہ دیتا ہے, رفع الاخری دوسرے کے رفع کا, لامتناع اجتماعہما, کیونکہ دونوں کا اجتماع منع ہے. جب میں نے کہا یہ درخت ہے معلوم ہوا پتھر نہیں ہے, یا جب میں نے کہا یہ پتھر ہے معلوم ہوا درخت نہیں ہے, کیونکہ دونوں کا اجتماع منع ہے. تو ایک کی وضع دوسرے کی رفع کو مستلزم ہے. ولا ينتج رفع كل وضع الاخر, اور ان میں سے ہر ایک کا رفع دوسرے کی وضع کا نتیجہ نہیں دیتا, لعدم امتناع الخلو عنهما, اس لیے کیونکہ دونوں سے خالی ہونا ممتنع نہیں ہے. ہو سکتا ہے دونوں سے خالی ہو جائے. ومانعت الخلو بالعكس, اور مانعت الخلو اس کے برعکس ہے بھائی, مانعت الخلو اس کے برعکس ہے بھائی. یہ عکس لفظ آیا, کون سا عکس مراد ہے یہاں؟ آپ نے پڑھا تھا ایک عکس لغوی ہے, ایک عکس منطقی ہے, اور ایک عکس عرفی ہے بھائی. جی عکس عرفی ہے. شابش شابش. تو یہاں کیا مراد ہے؟ عکس عرفی مراد ہے. کہتے ہیں ومانعت الخلو بالعکس, اور مانعت الخلو اس کے برعکس ہے. کیا معنی بھائی؟ مانعت الجمع میں وضع کل نتیجہ دے رہا تھا, اور رفع کل نتیجہ نہیں دے رہا تھا, جبکہ مانعت الخلو میں رفع کل نتیجہ دے گا اور وضع کل نتیجہ نہیں دے گا. تو کہتے ہیں وہ مانعت الخلو بالعکس, اور مانعت الخلو اس کے برعکس ہے. واما الحقیقیت فلما اشتملت علی منع الجمع ومنع الخلو معا, تو حقیقیہ جو ہے جب وہ مشتمل ہے منع الجمع پر بھی اور منع الخلو پر بھی, معا اکٹھا ہی یعنی بیک وقت, تو تنتج فی الصور الاربع نتائج الاربع, تو وہ نتیجہ دے گا چاروں صورتوں میں چاروں نتیجے, وہ چاروں صورتوں میں چاروں نتیجے دے گا, یعنی رفع کل جز ان کی صورت میں بھی نتیجہ دے گا, اور وضع کل جز ان کی صورت میں بھی نتیجہ دے گا بھائی. اور کہا چاروں صورتوں میں چاروں نتیجے دے گا, چاروں نتیجے دے گا. آپ ذرا نقشے پر دیکھیے, نقشے پر پانچ سے لے کر آٹھ تک جو ضربے ہیں اس میں نتیجہ دیکھیے. دیکھو کبھی نتیجہ آیا نقیز تالی, کبھی نقیز مقدم, کبھی عین تالی, اور کبھی عین مقدم. دیکھو چاروں قسم کے نتیجے آ گئے, عین مقدم بھی آیا, عین تالی بھی, نقیز مقدم بھی آیا, اور نقیز تالی بھی بھائی. یہ مانا ہے کہ تنتج فی الصور الاربع نتائج الاربع, یہ نتیجہ دیتا ہے چاروں صورتوں میں چار نتیجے. آگے دیکھیے قوله وضع المقدم ورفع التالی, پہلی صورت آ گئی بھائی. متن میں کیا تھا؟ الاستثنائی ينتج من المتصلت وضع المقدم ورفع التالی, کہ متصلہ سے اگر قیاس استثنائی بنا ہو تو وہ کون سی دو صورتوں میں نتیجہ دے گا؟ وضع مقدم اور رفع تالی. میں نے آپ کو ان دونوں کی مثالیں بھی لکھوا دی تھیں, اب یہ ساروں کی مثالیں ذکر کریں گے بھائی. دیکھیے کہتے ہیں نحو ان کان ہذا انسانن کان حیوانن, اگر یہ انسان ہے تو یہ حیوان ہے, لیکن نحو انسانن لیکن یہ انسان ہے, نتیجہ کیا آیا؟ فہو حیوان, تو یہ حیوان ہے. دیکھو یہ کون سی صورت ہے؟ لیکن کے بعد کیا آیا؟ لیکن ہو انسان, موجبہ ہے سالبہ ہے؟ موجبہ ہے. اور پیچھے بھی کیا آیا تھا؟ ان کا نہاد انسان, وہاں بھی ایجاب ہے. تو لہذا دیکھو عین مقدم یہاں آ گیا, یعنی وضع مقدم, اور وضع مقدم نے کیا نتیجہ دیا؟ وضع تالی نتیجہ دیا. فہو حیوان, अच्छा दूसरी सूरत क्या थी भाई, चौथी जर्ब जरा नक्शे में देखिए, रफ़े ताली क्या सूरत थी, रफ़े ताली। देखो वो भी जिक्र करेंगे, लाकिन नहु लैसा बि हैवानिन, पहला मुकदमा दोबारा नहीं जिक्र किया, बस सिर्फ इस्तेसना वाली हिस्से को दोबारा जिक्र किया, पहला वही है, इनकान हादा इंसानन कान हैवानन लाकिन नहु लैसा बि हैवानिन, लेकिन यह हैवान नहीं है, तो नतीजा क्या आया, फहुवा लैसा बि इंसानिन, तो वो इंसान नहीं है। तो दोनों की मिसाल दे दी, वज़ मुकद्दम की भी और रफ़े ताली की भी। वज़ मुकद्दम ने क्या नतीजा दिया, वज़ ताली, और रफ़े ताली ने क्या नतीजा दिया, रफ़े मुकद्दम नतीजा दिया। भाई नक्शे पर भी नजर रखें और इस पर भी, कौलहू व मिनल हकीकियति, और हकीकिया में से, का कौल इना जैसे हमारा यह कौल, इम्मा यकून हादल अददु ज़ौजन औ फर्दन, कि यह अदद या तो ज़ौज है या फर्द है, लाकिन नहु ज़ौजुन, लेकिन ये तो ज़ौज, लेकिन ये तो ज़ौज है, नतीजा क्या आया, इधर देखिए, यह अदद या तो ज़ौज है या फर्द है, लेकिन ये तो ज़ौज है, नतीजा क्या आया, ये फर्द नहीं है। देखो यही नतीजा दे रहे हैं, फलैसा बिफर्दिन, तो ये फर्द नहीं है। आगे भाई इधर देखिए, मुनफसिला हकीकिया में कितनी सूरतें, कितनी जरबें नतीजा देती थीं, चारों जरबें। अब यही इम्मा यकून हादल अददु ज़ौजन औ फर्दन, ये मुकद्दमा उला है, इसी के साथ लाकिन्ना के साथ चार सूरतें बनाएंगे, कभी वज़ मुकद्दम होगा, कभी वज़ ताली, कभी रफ़ मुकद्दम होगा, कभी रफ़ ताली। तो सिर्फ लाकिन्ना के साथ ये वज़ मुकद्दम और वज़ ताली वगैरह को जिक्र करते जाएंगे और साथ साथ नतीजे भी जिक्र करेंगे, पहले मुकदमे को दोबारा जिक्र नहीं करेंगे, मुख्तसर करने के लिए कलाम को। तो कहते हैं पहला क्या था, लाकिन नहु ज़ौजुन फलैसा बिफर्दिन, दूसरी सूरत लाकिन नहु फर्दुन फलैसा बिज़ौजिन, अगर लेकिन यह फर्द है, नतीजा क्या निकला, फलैसा बिज़ौजिन, यह ज़ौज नहीं है। तीसरी सूरत लाकिन नहु लैसा बिफर्दिन, लेकिन यह फर्द नहीं है, तो नतीजा क्या आया, फहुआ ज़ौजुन। और चौथी सूरत लाकिन नहु लैसा बिज़ौजिन, लेकिन यह ज़ौज नहीं है, नतीजा क्या आया, फहुआ फर्दुन, तो यह फर्द है। इबारत समझ में आ रही है, आगे देखिए, कौलहु कमानियातिल जमअ नहु इम्मा हादा शजरुन औ हजरुन, ये चीज या तो शजर है या हजर है, लाकिन नहु शजरुन, लेकिन ये तो शजर है, तो मालूम हुआ फलैसा बिहजरिन, ये हजर नहीं। या दूसरी सूरत लाकिन नहु हजरुन, लेकिन ये हजर है, तो मालूम हुआ फलैसा बिशजरिन, ये शजर नहीं है। दोनों जरबें जिक्र कर दी नतीजा देने वाली। कौलहु का मानियातिल खुलूवी, जैसे कि मानियातुल खुलू है, नहु हादा इम्मा ला शजरुन औ ला हजरुन, ये चीज या तो ला शजर है या ला हजर है, लाकिन नहु लैसा बि ला शजरिन, लेकिन ये ला शजर नहीं है, तो मालूम हुआ क्या है, ला हजर है, क्योंकि दोनों से तो खाली नहीं हो सकता, दोनों में से तो एक जरूर है, जब ला शजर नहीं है तो फिर क्या है, ला हजर है, ये माना है। लाकिन नहु लैसा बि ला शजरिन, लाकिन नहु लैसा बि ला शजरिन फहुवा ला हजरुन, या लाकिन नहु लैसा बि ला हजरिन, लेकिन ये ला हजर नहीं है, फहुवा ला शजरुन, तो ये ला शजर है। इबारत समझ में आ गई, सबकी मिसालें उन्होंने मुख्तसर इबारत में जिक्र कर दी। भाई आगे देखिए, भाई मतन देखिए, भाई वकद युख्तसु बिस्म कियासिल खुल्फी, और कभी ये जो कियास इस्तिस्नाई है ये खास होता है कियास खुल्फ के नाम के साथ, इसको खास किया जाता है, यानी इसका इसको कियास खुल्फ कहते हैं। पीछे हम कई जगह कियास खुल्फ पढ़ चुके, मैंने तारीफ भी आपको लिखवाई थी। कियास खुल्फ किसे कहते थे कि जिसमें दावे की नकीज को बातिल करके दावे को साबित किया जाता है कि मेरा यह दावा है, अगर मेरा दावा नहीं मानते तो नकीज को मानना पड़ेगा, क्योंकि इर्तिफाई नकीज है तो नहीं हो सकता, तो और नकीज को मानोगे तो एक मुहाल चीज लाजिम आएगी और मुहाल तो नहीं हो सकता, मालूम हुआ इसकी नकीज बातिल, और जब नकीज बातिल है तो हमारा दावा साबित हो गया, क्योंकि इर्तिफाई नकीजैन नहीं हो सकता। बात समझ में आ गई। तो कहते हैं वकद युख्तसु बिस्मिन اسم قیاس الخلف، اور کبھی کبھار قیاس استثنائی جو ہے اس کو خاص کیا جاتا ہے قیاس خلف کے نام کے ساتھ، وہ ہوا ما یقصد به اثبات المطلوب بابطال نقیزه، اور یہ وہ قیاس ہے کہ جس کے ذریعے ارادہ کیا جاتا ہے مطلوب کو ثابت کرنے کا، بابطال نقیزه اس کی نقیز کو باطل کر کے، ومرجعه الى استثنائی واقترانی، اور اس کا مرجع جو ہے ایک قیاس استثنائی ہے اور ایک قیاس اقترانی، یعنی یہ جو قیاس خلف ہے یہ لوٹتا ہے قیاس استثنائی اور قیاس اقترانی کی طرف، یعنی یہ مرکب قیاس ہے، قیاس خلف مرکب ہے، اس میں دو قیاس ہوتے ہیں، ایک قیاس استثنائی اور ایک قیاس اقترانی. جی یہاں ایک دو چھوٹی باتیں ذرا لکھ لیجئے، یہ آپ کے کام آئیں گی. بھائی لکھیے بھائی قیاس مرکب، لکھیے بھائی قیاس مرکب، چند بسیطہ قیاسوں کے، بسیطہ با سین یا اور طا ہے بھائی، طا اور گولہا، طوازا، بسیطہ، بسیط جس کا جز نہ ہو، جس کا جز نہ ہو، قیاس مرکب چند بسیطہ قیاسوں کے مجموعے کا نام ہے، چند بسیطہ قیاسوں کے مجموعے کا نام ہے. توجہ ہے ادھر دیکھیے بھائی، قیاس بسیطہ کس کو کہتے ہیں؟ ابھی تک جو ہم تفصیل پڑھتے آئے ہیں یہ قیاس بسیطہ ہے. قیاس بسیطہ وہ ہے جو دو مقدموں سے مرکب ہو، دو قضیوں سے مرکب ہو، اس کو کیا کہتے ہیں؟ قیاس بسیطہ. اور کبھی کبھار ایک قیاس نہیں کئی قیاس مل جاتے ہیں، اس کو قیاس مرکب کہتے ہیں. تو قیاس مرکب میں کئی قیاس بسیطہ آ جائیں گے. توجہ ہے جی. لکھیے بھائی، تو قیاس مرکب چند بسیطہ قیاسوں کے مجموعے کا نام ہے، یعنی اگر قیاس، یعنی اگر قیاس مرکب میں، یعنی اگر قیاس مرکب میں تین قضیے ہوں، تین قضیے ہوں، تو یہ دو بسیطہ قیاسوں کا مجموعہ ہے، تو یہ دو بسیطہ قیاسوں کا مجموعہ ہے. اور چار قضیے ہوں، اور چار قضیے ہوں، تو تین بسیطہ قیاسوں کا مجموعہ ہے، تو تین بسیطہ قیاسوں کا مجموعہ ہے. وَعَلَى هَذَا الْقِيَاسُ، وَعَلَى هَذَا الْقِيَاسُ، وَعَلَى هَذَا الْقِيَاسُ. لکھ لیا. دیکھیے بھائی قیاس مرکب، بھائی قیاس مرکب وہ کئی قیاس بسیطہ سے مرکب ہوتا ہے، اور اس کا طریقہ بھی پہچان بھی بتلا دی. اگر قیاس کے اندر تین مقدمے ہیں تو سمجھ جاؤ یہ دو قیاس بسیطہ ہیں، اگر قیاس کے اندر چار مقدمے ہیں تو سمجھ جاؤ یہ تین قیاس بسیطہ ہیں، اگر پانچ مقدمے ہیں تو سمجھ جاؤ چار قیاس بسیطہ ہیں. آگے لکھیے الگ سطر، قیاس مرکب کی ضرورت اس وقت ہوتی ہے، قیاس مرکب کی ضرورت اس وقت ہوتی ہے، قیاس مرکب کی ضرورت اس وقت ہوتی ہے جب وہ قیاس بسیطہ، جب وہ قیاس بسیطہ جو منتج نتیجہ ہے، جو منتج نتیجہ ہے، اس کا کوئی مقدمہ نظری ہو، اس کا کوئی مقدمہ نظری ہو. تو ضا ہے بھائی، نظری میں ضا ہے، ضا. جب کوئی مقدمہ نظری ہو یا دونوں مقدمے نظری ہوں، یا دونوں مقدمے نظری ہوں. اچھا یہاں تک بات سمجھ میں آ گئی؟ بھئی آپ نے قیاس بنایا اور اس قیاس کے اندر دو مقدمے لائے, اور اگر دونوں مقدموں میں سے کوئی ایک نظری ہوا, نظری جس کو ثابت کرنے کے لیے دلیل کی ضرورت پڑے بھائی, تو اگر ان میں سے کوئی ایک مقدمہ نظری ہوا یا دونوں نظری ہوئے تو دونوں کو ثابت کرنے کے لیے پھر الگ الگ قیاس بنانا پڑے گا, تو اس طرح قیاس مرکب ہو جائے گا. صورت سمجھ میں آ گئی؟ آگے الگ سطر میں لکھیے. اہل منطق, اہل منطق قیاس خلف, قیاس خلف قیاس مرکب, قیاس مرکب اور قیاس مساوات کو, اور قیاس مساوات کو لواحق قیاس, لواحق قاف دو نقطوں والا ہے آخر میں, کو لواحق قیاس اور توابع قیاس کہتے ہیں. لواحق قیاس اور توابع قیاس کہتے ہیں. بس بھائی لکھ لیا, بات مکمل ہوئی. دیکھو یہ منطق والے قیاس خلف, یا اسی طرح اور بھی کوئی قیاس مرکب ہو, اور اسی طرح جو قیاس مساوات ہے, ان سب کو لواحق قیاس کہتے ہیں, یعنی قیاس کے ساتھ ملحق ہیں, یا توابع قیاس کہتے ہیں, یہ قیاس کے تابع ہیں, کیونکہ یہ سب قیاس مرکب ہیں بھائی, توجہ ہے. اور قیاس مساوات کی تعریف میں آپ کو لکھوا چکا ہوں, جہاں پر جہاں قیاس کی بحث شروع ہوئی تھی بالکل اس موقع, وہاں پر میں نے آپ کو بتلایا تھا قیاس مساوات وہ قیاس ہے جس میں پہلے قضیے کے محمول کا متعلق جو ہے, پہلے قضیے کے محمول کا جو متعلق ہے وہ دوسرے مقدمے کا موضوع ہوتا ہے. حالانکہ ہونا کیا چاہیے؟ پہلے مقدمے کے محمول کو دوسرے مقدمے کا موضوع ہونا چاہیے شکل اول میں, توجہ ہے. شکل اول میں حد اوسط کہاں آتا ہے؟ صغرا میں محمول کی جگہ, اور کبرا میں موضوع. تو جو محمول کی جگہ صغرا میں آیا اسی کو موضوع ہونا چاہیے تھا کبرا میں, لیکن کبرا میں وہ محمول موضوع نہیں بنتا بلکہ اس کا متعلق جو ہے, یعنی جار مجرور کے واسطے سے جو جڑ رہا ہے یا اس کا مضافلہ وغیرہ ہے وہ موضوع بن جاتے ہیں. تو بظاہر لگتا ہے یہ قیاس, یہ تو وہی موضوع ہے, حالانکہ وہ موضوع نہیں ہے. موضوع کس کو ہونا چاہیے تھا؟ صغرا کے محمول کو کبرا کا موضوع ہونا چاہیے تھا, لیکن وہاں محمول کا متعلق موضوع بن جاتا ہے. جیسے اس کی مثال بھی آپ نے پڑھی تھی, ا مساوین لی با و با مساوین لی جا, دیکھا ا مساوین لی با, دیکھا و با مساوین لی جا. اگلے مقدمے کا موضوع با ہے, اور پہلے مقدمے کے اندر تو با محمول نہیں ہے, وہ تو محمول کے ساتھ متعلق ہے جار مجرور کے واسطے سے. جی اب آئیے بھائی کتاب پر دیکھیے بھائی, شرح میں قوله وقد يختص اعلم انه قد يستدل على اثبات المدعى بانه لولاه لصدق نقيزه. کہتے ہیں کبھی کبھار استدلال کیا جاتا ہے دعوے کے ثابت کرنے کے لیے کہ اگر یہ دعویٰ نہیں ہوگا تو لصدق نقیزہ, تو اس دعوے کی نقیز صادق ہوگی. لاستحالت ارتفاع النقیزین, کیونکہ دونوں نقیزین کا ارتفاع تو محال ہے. لیکن نقیزہ غیر واقع, لیکن اس کی نقیز تو واقع نہیں, یعنی اس کی نقیز کو باطل ثابت کر دیتے ہیں. لیکن نقیزہ غیر واقع, لیکن اس کی نقیز تو واقع نہیں. فیکون ہوا واقعا, تو یہ دعویٰ ہی واقع ہوگا. کما مر غیر مرتن, کما مر غیر مرتن فی مباحث العقوس والاقیستی, جیسے کہ یہ بات, جیسے کہ یہ بات جو ہے کئی مرتبہ گزر چکی ہے عقصوں اور قیاسوں کی بحث میں. بھئی یہ قیاس خلف کئی مرتبہ کئی جگہ دلیلوں کے طور پر ذکر کیا گیا پیچھے. وهذا القسم من الاستدلال يسمى بالخلف, اور اس قسم کے استدلال جو ہے اس کو خلف کے نام کے ساتھ موصوم کیا جاتا ہے. اس قسم کے استدلال کو کہتے ہیں وہاد القسم مینا الاستدلال یسما بالخلفی، اور اس قسم کے استدلال کو خلف کہتے ہیں. اما اب وجہ ذکر کرنے لگے ہیں خلف کیوں کہتے ہیں، کہتے ہیں اما لانہ ینجر الی الخلفی، اس لیے کیونکہ یہ جاتا ہے الی الخلفی ای المحال، یعنی محال کی طرف، یعنی خلف بمعنی محال کے ہے، چونکہ یہ قیاس بھی کس کی طرف لے جاتا ہے، محال کی طرف. اگر آپ ہمارا دعویٰ نہیں مانیں گے تو کیا لازم آئے گی؟ ایک محال چیز لازم آئے گی، اور محال تو نہیں ہو سکتا. معلوم ہوا ہمارا دعویٰ ثابت ہے. تو کہتے ہیں لِأَنَّهُ يَنْجَرُ، انجر ینجر کا معنی گھسٹنا، کسی چیز کی طرف کھینچنا، یہاں معنی کر لیں گے جانا بھائی، پہنچنا. لِأَنَّهُ يَنْجَرُ إِلَى الْخُلْفِ، اس لیے کیونکہ یہ پہنچتا ہے خلف کی طرف، یعنی خلف کا معنی کر رہے ہیں اَيِ الْمُحَالِ، محال کی طرف. عَلَى تَقْدِيرِ صِدْقِ نَقِيزِ الْمَطْلُوبِ، نقیز مطلوب کے صادق آنے کی تقدیر پر. نقیز مطلوب کے صادق آنے کی تقدیر پر کیا چیز لازم آئے گی؟ محال لازم آئے گی، اور محال تو ہو نہیں ہی سکتا. معلوم ہوا نقیز باطل، جب نقیز باطل تو اصل دعویٰ ثابت ہو گیا، کیونکہ ارتفاع نقیزین تو نہیں ہو سکتا. بات بھی سمجھ میں آ رہی ہے یا نہیں؟ میں کہتا ہوں زید کے لیے قیام ثابت ہے، اور دوسری طرف میں کہتا ہوں زید کے لیے قیام ثابت نہیں ہے. دونوں میں سے ایک بات ہے بھائی، دونوں نہیں ہو سکتی. زید کے لیے قیام ہے تو قیام کی نفی نہیں ہو سکتی، قیام کی نفی صحیح نہیں، اور اگر قیام کی نفی ہے تو قیام کا اس بات صحیح نہیں ہے. تو اس کو دلیل خلف کیوں کہتے ہیں؟ کیونکہ اگر آپ اس کو نہیں مانیں گے تو یہ ہمیں لے جائے گا خلف کی طرف. کس کی طرف؟ یعنی محال کی طرف. خلف کا کیا معنی؟ محال. تو اس صورت میں ایک محال چیز لازم آئے گی، اس لیے اس کو خلف کہتے ہیں. ایک وجہ یہ، دوسری ادھر دیکھیے، دوسری وجہ ذکر کریں گے. اس کو قیاس خلف اس لیے کہتے ہیں کہ یہ خلف سے ہے، خلف کا معنی ہے پیچھے. تو یہاں آپ نے ثابت کیا کرنا تھا؟ اپنا دعویٰ. آپ پیچھے کی طرف سے آئے، یعنی دعوے کی نقیز کو لے کر آئے، اور اس کو باطل کر کے کیا کر دیا؟ اپنے دعوے کو ثابت کر دیا. سامنے تو یہ تھا نا کہ دعوے کے بارے میں دلیل دیتے کہ میرا یہ دعویٰ ثابت ہے، نہیں، دعوے کو نہیں چھیڑا، اس کی نقیز کو لیا. دیکھا، تو نقیز ایک چیز کے مخالف ہوتی ہے، پیچھے کی جانب سے آ کر دعویٰ ثابت کیا، یا یوں کہیں دوسری جانب سے آ کر دعویٰ ثابت کیا. سامنے کی جانب سے نہیں ثابت کیا بلکہ پیچھے کی جانب سے ثابت کیا، یعنی نقیز کو لیا اور پھر اس نقیز کو باطل کر دیا، اور جب نقیز باطل ہوئی تو دعویٰ ثابت ہو گیا، کیونکہ ارتفاع نقیزین تو نہیں ہو سکتا بھائی. تو گویا اس صورت میں یہ خلف سے ماخوذ ہے، خلف سے اخذ کرتے ہوئے اس کا نام قیاس خلف رکھا گیا. تو ہونا تو یہ چاہیے تھا، دعویٰ کیا ہے کہ دلیل لے کر آتے، لیکن اس کو دعوے کو اسی طرح چھوڑا، اس کی نقیز کو لیا اور نقیز کو باطل کر کے دعوے کو ثابت کر دیا. تو گویا یہ دوسری جانب سے آ کر دعوے کو ثابت کیا، اس لیے اس کو قیاس خلف کہتے ہیں. ان دوسری جانب سے، یعنی پیچھے کی جانب سے آ کر دعوے کو ثابت کیا. تو دو وجہ ذکر کر دیں، قیاس خلف کو خلف کیوں کہتے ہیں؟ کیونکہ یا تو اس وجہ سے کہ یہ کہاں تک لے جانے والا ہے، اگر آپ ہمارا دعویٰ نہیں مانیں گے تو یہ ہمیں کہاں تک لے جاتا ہے، یہ بات ہمیں کہاں تک لے جائے گی؟ ایک محال بات تک، لہذا اس کو قیاس خلف کہتے ہیں. یا اس لیے اس کو خلف کہتے ہیں کیونکہ خلف کس سے ہے؟ خلف سے ہے، اور خلف کا کیا معنی؟ پیچھے. آپ نے ایک دعویٰ کیا اور آپ نے اس کو پیچھے کی طرف سے آ کر ثابت کیا، کس طرح؟ کیا معنی پیچھے کی طرف؟ یعنی اس کی جو نقیز ہے اس کو باطل کر کے آپ نے اپنے دعوے کو ثابت کیا. اولی انہ ینتقل منہ الی المطلوب من خلفہ، یہ اس لیے کیونکہ اس استدلال سے منتقل ہوتے ہیں مطلوب کی طرف، من خلفہ اس کے پیچھے سے، ای من ورائہ الذی ہوا نقیزہ، یعنی اس کے پیچھے جو ہے، ہوا نقیزہ جو اس کی نقیز ہے اس کی جانب سے. وہذا لیس قیاسا واحدا، اور یہ ایک قیاس نہیں ہے، بل ینحل الی قیاسین، بلکہ یہ کھلتا ہے دو قیاسوں کی طرف، یہ کھل جاتا ہے دو قیاسوں کی طرف. انحل ینحل کے معنی ہے کھل جانا، یعنی حقیقت میں دو قیاس ہوتے ہیں. تو کہتے ہیں وہذا لیس قیاسا واحدا، اور یہ ایک قیاس نہیں ہے، بل ینحل الی قیاسین، بلکہ یہ کھلتا ہے دو قیاسوں کی طرف. احدهما اقترانی شرطی والآخر استثنائی متصل، ان دونوں میں سے ایک اقترانی شرطی ہے اور دوسرا استثنائی متصل ہے، جو یستثنی فیہ نقیض التالی، جس میں نقیض تالی کا استثنا کیا جاتا ہے، ہا کزا اس طریقے پر۔ اب پوری صورت بنائیں گے، پہلے قیاس اقترانی لائیں گے اور پھر جو نتیجہ آئے گا اس سے قیاس استثنائی بنائیں گے۔ ہا کزا اس طرح کہ لو لم یثبت المطلوب لثبت نقیضہ، پہلا مقدمہ، اگر ہمارا مطلوب ثابت نہیں ہوگا تو لثبت نقیضہ، تو اس کی نقیض ثابت ہوگی، یہ پہلا شرطیہ متصلہ۔ وکلما ثبت نقیضہ ثبت المحال، اور جب بھی اس کی نقیض ثابت ہوگی تو محال ثابت ہوگا، یہ دوسرا مقدمہ، اور درمیان میں واو آیا، تو یہ قیاس اقترانی ہے، اور دونوں جز شرطیہ ہیں، تو یہ قیاس اقترانی شرطی ہے بھائی۔ پھر دیکھیے کہ لو لم یثبت المطلوب، کہ اگر مطلوب ثابت نہیں ہوگا تو اس کی نقیض ثابت ہوگی، اور جب بھی اس کی نقیض ثابت ہوگی تو محال جو ہے ثابت ہوگا، ینتیجو یہ نتیجہ دیتا ہے۔ جی ذرا قیاس پر غور کریں، کون سا جز مقرر ہے؟ ثابت نقیضہ، اس کو نکال دیں اور باقی کو جوڑ دیں، کیا ینتیجو یہ نتیجہ آئے گا، لو لم یثبت المطلوب لثبت المحال، اگر مطلوب ثابت نہیں ہوگا تو محال ثابت ہوگا، نتیجہ سمجھ میں آیا؟ اب لثبت المحال، یہ نتیجہ آ گیا، لو لم یثبت المطلوب لثبت المحال، اسی سے اب قیاس استثنائی بنائیں گے لاکنہ کے ساتھ، کس کے ساتھ؟ تو آگے لاکنہ بھی لے آئے، اور کیا کہا، لیکن نل محال لیس بثابت، لیکن محال تو ثابت نہیں ہے، جی لیکن نہ میں کس کا استثناء کیا، قیاس پہ نظر رکھیں، لیکن نل محال لیس بثابت کس کا استثناء کیا، مقدم کا، تالی کا، یا نقیز مقدم کا، یا نقیز تالی کا، جی تالی، اور تالی عین تالی لائے یا تو وضع تالی ہے یا رفع تالی ہے، رفع تالی ہے، پیچھے تھا لثبت المحال اور یہاں ہے لیکن المحال لیس بثابت، تو یہ نقیض تالی لے آئے بھائی، تو رفع تالی ہے، تو کہتے ہیں لیکن المحال لیس بثابت فیلزم ثبوت المطلوب، تو لازم آیا کہ مطلوب ثابت ہے، مطلوب ثابت ہے، لکونہ نقیض المقدمی، کیونکہ یہ مقدم کی نقیض ہے، توجہ ہے، مقدم کیا تھا، لو لم یثبت المطلوب، اگر مطلوب ثابت نہیں تو محال ثابت ہوگا، لیکن محال تو ثابت نہیں، جب محال ثابت نہیں معلوم ہوا مقدم بھی ثابت نہیں، مقدم بھی، اور مقدم کے اندر نفی ہے یا اس بات، نفی ہے، اور نفی پر نفی آ گئی، مقدم ثابت نہیں، تو مقدم کے اندر لو لم یثبت، اس میں دیکھو پہلے سے ہی نفی ہے، اور نفی پر نفی آئے تو کیا بن جاتی ہے، اس بات، تو معلوم ہوا مطلوب کیا ہو گیا، ثابت، یہ معنی ہے، فیلزم ثبوت المطلوب، تو لازم آیا مطلوب کا ثبوت، لکونہ نقیض المقدمی، کیونکہ یہ مقدم کی نقیض ہے، دیکھو آپ نے نقیض تالی کا استثناء کیا تو نتیجہ کیا آیا، ادھر دیکھیے، ادھر دیکھیے، اگر مطلوب ثابت نہیں ہوگا تو محال ثابت ہوگا، لیکن محال ثابت نہیں معلوم ہو مقدم بھی ثابت، اگر مقدم ہے تو تالی ہے، لیکن تالی تو نہیں ہے معلوم ہو مقدم بھی نہیں ہے، بات سمجھ میں آگئی، تو یہاں اس طرح ہے، تو لکون ہی نقیض المقدمی، کیونکہ یہ مقدم کی نقیض ہے، تو رفع تالی کیا تو رفع مقدم نتیجہ آ گیا۔ ثم قد یفتقر بیان الشرطیتی، پھر کبھی کبھار احتیاج ہوتی ہے شرطیہ کے بیان کی، شرطیہ کے بیان کی، بھئی یہ یہاں الا لفظ ہونا چاہیے تھا، لیکن تمام نسخوں میں اسی طرح ہے، افتقر یفتقر، یہ فعل لازم ہے متعدی نہیں ہے، تو یہاں الا ہونا چاہیے تھا، ثم قد یفتقر الا بیان شرطیتی، پھر یہ قیاس جو ہے یہ محتاج ہوتا ہے کبھی شرطیہ کے بیان کا، لیکن بہرحال چلیے باقی سب نسخوں میں عبارت اسی طرح ہے. کہتے ہیں ثم قد یفتقر بیان الشرطیت, پھر کبھی کبھار احتیاج ہوتی ہے شرطیہ کے بیان کی. ادھر دیکھیے دو مقدمے ہیں, دونوں میں سے اگر ایک بھی نظری ہوگا تو اس کے لیے بیان چاہیے. کیا معنی بیان چاہیے؟ یعنی اس کے لیے دلیل چاہیے. بھائی یہی بیان کر رہے ہیں. کہتے ہیں ثم قد یفتقر بیان الشرطیت, پھر کبھی کبھار شرطیہ کے بیان کی حاجت پیش آتی ہے. یعنی قولنا کلما ثبت نقیزه ثبت المحال الى دلیل. یعنی ہمارا یہ جو قول ہے کہ جب بھی اس کی نقیز ثابت ہوگی تو محال ثابت ہوگا, اس میں ضرورت پیش آتی ہے الى دلیل, دلیل کی طرف. فیکثر القیاسات, تو قیاسات کثیر ہو جاتے ہیں. قیاسات بھائی دیکھیے نا, ابھی بتایا اس میں دو قیاس ہیں, دلیل خلف میں دو قیاس ہیں, یوں کہیں قیاس خلف میں دو قیاس ہیں, ایک قیاس استثنائی اور ایک قیاس اقترانی. پھر اس کے اندر یہ جو مقدمہ ہے اس کے لیے مزید قیاس کی ضرورت پڑتی ہے, تو دو سے بھی زیادہ ہو گئے قیاس. کتنے؟ دو سے بھی زیادہ قیاس ہو جاتے ہیں. تو اس پر اشکال ہوتا ہے کہ ماتن نے تو اوپر کہا صرف دو ہوتے ہیں, یہ لوٹتا ہے دو قیاسوں کی طرف, استثنائی اور اقترانی, دو ہوتے ہیں اور آپ کہہ رہے ہیں دو سے بھی زیادہ. کہتے ہیں بھائی ماتن کے کہنے کا مطلب یہ ہے کم از کم دو تو ضرور ہوتے ہیں, اس سے زیادہ بھی ہو سکتے ہیں. تو کہتے ہیں فیکثر القیاسات, تو پھر قیاسات زیادہ ہو جاتے ہیں. قضا قال المصنف رحمہ اللہ فی شرح الاصول, جیسے کہ مصنف نے فرمایا ہے شرح اصول کتاب کے اندر. معلوم ہے قیاسات کثیر ہو جاتے ہیں. اب وہ اعتراض ہوا جو ابھی میں نے ذکر کیا تھا کہ ماتن نے تو اوپر کیا ذکر کیا,
دو
ذکر کیے, تو اب بتانے لگے. فقوله ومرجعه الى استثنائي واقتراني, کہ ماتن کا قول کہ قیاس خلف جو ہے لوٹتا ہے ایک استثنائی اور ایک اقترانی کی طرف. معناه, اس کا معنی یہ ہے کہ ان هذا القدر مما لا بد منه في كل قياس خلف, کہ اس قدر مقدار جو ہے وہ ضروری ہے ہر قیاس خلف میں, یعنی کم از کم دو قیاس اس میں ہونا ضروری ہے. وقد يزيد عليه, اور کبھی اس پر بڑھ بھی جاتے ہیں. بات سمجھ میں آ گئی؟ ہم اس بات کو اچھی طرح سمجھ لیجئے. تو قیاس خلف مرکب ہوتا ہے دو قیاسوں سے, ان میں سے ایک استثنائی ہوتا ہے اور ایک اقترانی ہوتا ہے. اور آگے ہم کہا شارح نے, محشی حضرات فرماتے ہیں کہ غالباً اس کے ذریعے اشارہ ہے اس بات کی طرف کہ ماتن نے تو کہا کہ قیاس خلف دو قیاسوں سے مرکب ہے, ایک استثنائی اور ایک اقترانی, حالانکہ یہاں دونوں دو استثنائی کی طرف بھی اس کو کھولا جا سکتا ہے. ایک اقترانی اور ایک استثنائی کے بجائے دونوں قیاس کون سے بنا لو, استثنائی ہی اس کے اندر بنا لو, یہ بھی ہو سکتا ہے. یعنی ان دو کی طرف بھی یہ کھل سکتا ہے. بات سمجھ میں آ گئی؟ اچھا بھائی, آج آپ نے قیاس استثنائی کے بارے میں پڑھا. انہوں نے آپ کو بتلایا کہ قیاس استثنائی وہ ہے جس میں ایک قضیہ شرطیہ ہوتا ہے اور دوسرا حملیہ, اور یہ جو قضیہ حملیہ ہے, یہ جو دوسرا قضیہ ہے, یہ اسی پہلے مقدمے سے لیا جاتا ہے, اور اسی طرح جو نتیجہ آتا ہے وہ بھی پہلے مقدمے سے لیا جاتا ہے, اور پھر اس کی 16 ضربیں بنتی ہیں, کیونکہ پہلا شرطیہ وہ متصلہ بھی ہو سکتا ہے, وہ منفصلہ حقیقیہ بھی ہو سکتا ہے, منفصلہ مانعات الجمع بھی ہو سکتا ہے, اور منفصلہ مانعات الخلوف بھی. اور پھر ہر ایک کے اندر استثناء جس چیز کا کیا جا رہا ہے, یا تو وہ وضع مقدم ہوگا یا وضع تالی, یا رفع مقدم یا رفع تالی. تو چار چار ضربیں, چار چار صورتیں ہر ایک میں بنتی ہیں, تو یہ کل 16 ضربیں بن جاتی ہیں, اور 16 میں سے 10 نتیجہ دیتی ہیں اور بعض ضربیں نتیجہ نہیں دیتی. بھائی اور اس کے بعد آخر میں انہوں نے قیاس خلف کے بارے میں بھی بتلایا کہ قیاس خلف وہ ہے جس کے ذریعے دعوے کی نقیز کو باطل کر کے دعوے کو ثابت کیا جاتا ہے, اور دراصل یہ قیاس مرکب ہے, اور یہ کھلتا ہے ایک قیاس استثنائی اور ایک قیاس اقترانی کی طرف. بھائی اور پھر کبھی کبھار اس میں اور بھی قیاسات کی ضرورت پڑتی ہے جب اس کے اندر کوئی مقدمہ نظری ہو. کیا ہو؟ تو مقدمہ جب نظری ہوگا تو دو سے بھی زیادہ قیاس ہو سکتے ہیں, لیکن دو سے کم نہیں ہوں گے, کم از کم دو قیاس ضرور ہوں گے. بھائی بات سمجھ میں آ گئی؟ چلیے بس بھائی, ھذا ھو المرام, اللہ اعلم بحقیقت الکلام.